नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर 1 र 4 पनि प्रदेश सभाको पहिलो बैठक सम्पन्न। मातृभाषामा शपथ ग्रहण तथा पहिचान झल्किने पोसाक लगाउन पाउँदा सांसदहरू दङ्ग।
दोस्रो बैठकमा खालिङको फ्याङ्गा लाएर आउँछु म, तेस्रो दिन तमाङको प्रतिनिधित्व गर्छु, त्यो टोपी मात्रै भए पनि लाएर आउँछु दौरा सुरुवालमाथि।
हेटौँडा उपमहानगरपालिकाले प्रदेश सभाका सांसदहरूलाई सरकारी कोठाको व्यवस्था गर्ने, सरकारी उद्योगका खाली भवन र अन्य सरकारी भवन उपयोग गरिने।
लोडसेडिङ अन्त्यले औद्योगिक क्षमता 9% बढ्यो। नेपाल टेलिकमले यो आर्थिक वर्षमा 15 अर्ब 37 करोड रुपियाँ नाफा कमायो।
मालदिवसमा सरकार र सर्वोच्च अदालत बीच विवाद बढ्यो। अदालतको आदेश पालना नगर्न सेना र प्रहरीलाई सरकारको निर्देशन।
र नेपाल पुलिस क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 1 र प्रदेश नम्बर 4 को पहिलो प्रदेश सभाको बैठक आज बसेको छ। आज विराटनगरमा बसेको प्रदेश नम्बर 1 को पहिलो प्रदेश सभा बैठकले माघ 29 गते प्रदेश सभामुख चयनका लागि चुनाव गर्ने निर्णय गरेको छ। यस्तै बैठकले अन्तरिम कार्यविधि पनि पारित गरेको प्रदेश 1 को संसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिनुभयो। यस्तै पोखरामा बसेको प्रदेश नम्बर 4 को पहिलो बैठकले फागुन 3 गते दिउँसो 1 बजे सभामुखको चुनाव गर्ने निर्णय गरेको छ। बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। 5 वटा प्रदेशमा भने यसअघि नै प्रदेश सभाको अधिवेशन शुरू भइसकेको थियो।
अरू प्रदेशमा जस्तै 1 नम्बर प्रदेशका सांसदहरूले पनि आफ्नो ठाउँलाई नमूना बनाउने प्रतिबद्धता जनाएका छन्। आज बसेको पहिलो बैठक र सांसदहरूको प्रतिबद्धता सहित विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
दिउँसो 1 बजे बोलाइएको बैठक झन्डै 20 मिनट ढिला गरी शुरू भयो। बैठकको शुरूमा ज्येष्ठ सदस्य ओम प्रकाश सराबगीले प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाङले पठाउनु भएको पत्र पढेर सुनाउनुभयो।
प्रदेश सभाको पहिलो बैठक आह्वान गरेको छु। प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाङ।
संसदमा प्रतिनिधित्व गर्ने 6 दलसँगै 1 स्वतन्त्र सांसदलाई शुभकामना राख्न समय दिइएको थियो। बैठकमा बोल्ने सबै सांसदहरूले 1 नम्बर प्रदेशलाई समृद्ध र नमूना प्रदेशको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। नेकपा एमाले प्रदेश सभा सदस्य भीमा आचार्य,
के पक्ष के प्रतिपक्षी दलहरू, हामी सबैको साझा एजेन्डा देशको विकास र समृद्धि हो। यो साझा एजेन्डामा हामी सबै मिलेर अगाडि बढ्नुको कुनै विकल्प छैन। विकास र समृद्धिको एजेन्डामा हामी प्रतिस्पर्धा गर्न सक्छौ, एक भन्दा अर्को राम्रो कार्यक्रम नीतिहरू हामी अगाडि सार्न सक्छौ, तर त्यो प्रतिस्पर्धा स्वस्थ देशको लागि, जनताको लागि, प्रदेशको लागि हुनुपर्छ। त्यस हिसाबले हामी अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु।
संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्नुभएका सांसद जयराम यादवले लामो समयसम्म स्थिर सरकार नहुँदा धेरै विकासका कामहरू ओझेलमा परेकाले अब 1 नम्बर प्रदेशमा 5 वर्षसम्म स्थिर सरकार बनाउने जनादेश दलहरूले पाएकाले अब समृद्धिका पाइला अघि बढेको बताउनुभयो।
जबसम्म स्थायित्व सरकार हुँदैन हाम्रो प्रदेश उभयतिर लाग्न सक्दैन। तसर्थ देशमा विगतमा जुन हामी पाठ सिकेका छौँ, जुन चिजको अभिभावक हामीलाई जनताले दिएका छन्, जुन जनमत तपाईँ हामीलाई दिएको छ, यसलाई तपाईँ हामीले कदर गर्न सक्नु पर्दछ।
पहिलो बैठक भएका कारण धेरै सांसद अन्यलमा थिए। प्रदेश सभा भवनभित्र प्रवेश गर्नका लागि हतारो जस्तो देखिएका सांसदहरू भित्रबाट बाहिर निस्कदा फुर्सदिला देखिन्थे। कतिपय अनुभवी थिए भने कोही नयाँ अनुहार। नयाँ अनुहार मध्येका एक हुनुहुन्थ्यो सोलुखुम्बु खबाट निर्वाचित सांसद बुद्ध कुमार राज भण्डारी। उहाँ शेर्पा भेषमा सजिएर पहिलो संसद बैठकमा भाग लिन पुग्नु भएको थियो।
एउटा मात्रै जातिलाई सामर्थ्यमा ल्याइयो भने त्यसले चाहिँ असल गर्छ भन्ने मलाई लाग्दैन। त्यसो हुनाले आज यो पहिलो बैठकमा म शेर्पाको ड्रेसमा आउनेछु। दोस्रो बैठकमा खालिङ जाति हाम्रो मेरो क्षेत्र हो, खालिङको फ्याङ्गा लाएर आउँछु म। तेस्रो दिन तमाङको प्रतिनिधित्व गर्छु, त्यो टोपी मात्रै भए पनि लाएर आउँछु दौरा सुरुवालमाथि। अनि त्यसपछि अरू जातको त हाम्रो छैन, नेवारको अरू जातको अब दौरा सुरुवाल त्यसपछि म सदा भयो।
ताप्लेजुङदेखि सोलुखुम्बु अनि झापादेखि संखुवा सभा सहितका 14 जिल्लाबाट जम्मा 93 सांसदले प्रदेशसभा नमूना बनाउने प्रतिबद्धता जनाए। एक नम्बर प्रदेश कृषि, जल, प्राकृतिक सम्पदा, भौगोलिक अवस्थितिले पनि सम्पन्न रहेकोले पनि अन्य प्रदेशभन्दा सधैँ अगाडि हुने संखुवा सभाकी सांसद पदम कुमारी बुढाथोकीको दावी छ।
पहिलो बैठक खुसी लागिरहेछ, जनताको इच्छालाई होइन आफूले पनि इच्छा पूरा गर्ने, अब जेस जनताको निम्ति काम गर्ने रहर हो होइन। सामाजिक काम गरेको धेरै लामो समय भएको छ, देशको विकास निर्माण गर्ने।
प्रदेश नम्बर एकमा जस्तै प्रदेश नम्बर चारमा पनि आज पहिलो पटक प्रदेशसभा बैठक बस्यो। प्रदेशसभाको बैठकको चहल पहल हेरिसकेपछि पोखराबाट साथी हिमनिधि लौडारी।
पोखराको नदीपुरमा रहेको नगर विकास प्रशिक्षण केन्द्रको गेटैदेखि सुरक्षाकर्मीहरू तैनात थिए। वरिपरि पर्खाल नभएकोले पर्खालकै रूपमा सुरक्षाकर्मीहरू उभिएका थिए। केन्द्रको सभाहल जहाँ प्रदेशसभाको बैठक कक्ष बनाइएको छ, त्यहाँ प्रवेश गर्ने ढोका अगाडि रातो डोरमेट बिछाइएको थियो, जसले रातो कार्पेटको झल्को दिएको थियो। दायाँ बायाँ गमलाले सजाइएको थियो। भर्खरै सिलाइएको नयाँ दौरा सुरुवाल, कोट, सुट प्यान्ट, साडी चोलो लगाएका नवनिर्वाचित प्रदेश सभासदहरू लाम लागेर रातो कार्पेट टेकेर प्रदेश सभाभित्र प्रवेश गर्दाको दृश्य निकै आकर्षक थियो। प्रदेश सभा बैठक कक्षमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र मर्यादा पालकहरूको हावभावले केन्द्रीय संसद बैठकको झल्को दिएको थियो। प्रदेश सभा बैठक कक्षको मूल ढोकाको ठ्याक्कै भित्र अल्मुनियमको फ्रेममा सिसाको बार लगाइएको छ। बारको पछाडि कुर्चीहरू राखिएको छ, यसलाई दर्शक दीर्घ बनाइएको हो, जहाँबाट भित्र हेर्न सकिन्छ तर जाने बाटो छैन। त्यसको भित्र प्रदेश सभासदहरूको कुर्सी लामबद्ध गरेर मिलाएर राखिएको छ। त्यसको अगाडि केन्द्रीय संसदमा जस्तै सभामुखको आसन बनाइएको छ। चार नम्बर प्रदेशको पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूलाई पनि निमन्त्रणा गरिएको थियो, तर सांसदहरूलाई दर्शक दीर्घामा राखिएको थियो। अगाडि मञ्चबाट बोल्ने प्रदेश सभासदहरूले केन्द्रीय सांसदहरूलाई सम्बोधन गर्दा विभिन्न पार्टीका नेतागणहरू भनेर सम्बोधन गरिरहँदा नवनिर्वाचित सांसदहरू काने खुसी गरिरहेका देखिन्थे। उनीहरू आफूलाई सांसद भनेर सम्बोधन नगरेकोमा विभिन्न लख काटिरहेका थिए। कोही भन्दै थिए, हामीले शपथ ग्रहण नगर्दासम्म सांसद भनेर नबोलाउने भए। प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नम्बर चार प्रदेश सभाको पहिलो बैठकमा नेपालको संविधानको भावना अनुरूप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता पनि छर्लङ्ग देखिएको थियो। प्रदेश नम्बर चारमा रहेका 11 जिल्लाबाट प्रमुख दल नेकपा एमालेका 27, नेपाली काँग्रेसका 15, नेकपा माओवादी केन्द्रका 12, राष्ट्रिय जनमोर्चाका 3, नयाँ शक्तिका 2 र स्वतन्त्र 1 गरी 60 सभासद रहेका छन्। स्वतन्त्र सांसद राजीव गुरूङले शपथ लिन सकेको कारण आजको बैठकमा अनुपस्थित भएकोले पहिलो बैठकमा 59 सभासदहरू सहभागी भएका थिए। प्रदेश सभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गर्नुभयो। प्रदेश सभाको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको लागि समिति पनि बनाएको छ। प्रदेश नम्बर चारको पहिलो बैठकमा सांसदहरूले प्रदेशको विकास र समृद्धिको लागि एकीकृत भएर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्। प्रदेश नम्बर चारको अर्को बैठक फागुन 3 गते बोलाइएको छ। यस बैठकले सभामुख र उपसभामुख चुन्ने बताइएको छ। चार नम्बर प्रदेशको प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ। वाम गठबन्धनको बीचमा भएको भागभण्डामा मुख्यमन्त्री एमालेको भागमा परेको छ भने सभामुख माओवादी केन्द्रको भागमा परेको छ। पहिलो बैठकमा बोल्ने सबै सांसदहरूले प्रदेश नम्बर चारलाई समृद्ध प्रदेश बनाउने वाचा समेत गरेका छन्।
रिपोर्ट पछि फेरि खबरकै सिलसिला। प्रदेश नम्बर एकमा एमालेको संसदीय दलको नेता छान्न आउँदो शुक्रबार चुनाव हुने भएको छ। प्रदेश समितिको आजको बैठकले संसदीय दलको नेता छान्न मतदानमा जाने निर्णय गरेको हो। मतदान गराउन अधिवक्ता चुडामणि आचार्यको समेत जगत्तमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको 3 निर्वाचन समिति गठन गरिएको छ। संसदीय दलको नेतामा एमालेका भीम आचार्य, शेरधन राई र जीवन घिमिरेले दावी गरेपछि निर्वाचनमा जाने निर्णय भएको हो।
यस्तै नेपाली कांग्रेसले प्रदेश नम्बर दुईको संसदीय दलको नेता राम सरोज यादव चयन गरेको छ। आइतबारदेखि जनकपुरमा चलेको कांग्रेस संसदीय दलको बैठकले प्रदेश सांसदमा यादवलाई सर्वसम्मतिबाट चयन गरेको हो। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर 3 कबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ। प्रदेश नम्बर 2मा नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी 19 प्रदेशसभा सांसद छन्।
हेटौडा उपमहानगरपालिकाले प्रदेशसभाका सांसदहरूलाई सरकारी कोठाको व्यवस्था गर्ने भएको छ। अन्य प्रदेशमा सांसदहरूले धमाधम कोठा खोजिरहेको र केही सांसदले कोठा नपाइरहेको बेलामा प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौडामा भने सरकारी कोठाको व्यवस्था गर्न लागि उपमहानगरपालिकाले जनाएको छ। हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश नम्बर तीनका 110 जना सांसदलाई हेटौडा सिमेन्ट उद्योग, हेटौडा कपडा उद्योगको खाली भवन, टिम्बर कर्पोरेशनको भवन, डिभिजन सड़क कार्यालय र हेटौडा औद्योगिक क्षेत्रका बन्द रहेका उद्योग लगायतका ठाउँमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। हेटौडाका विभिन्न सरकारी उद्योगका खाली भवन र अन्य सरकारी भवनलाई सामान्य मर्मत र सफाई गरेमा सांसद बस्न योग्य हुने भएकोले धेरै खर्च पनि नलाग्ने मेयर महतको दावी छ। यसैगरी प्रदेश नम्बर तीनका मुख्यमन्त्रीको निवास अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनमा हुने पक्का भएको छ भने सभामुख र उपसभामुखको लागि सड़क डिभिजन कार्यालयको भवनमा निवास बन्ने पक्का भएको छ। तीन नम्बर प्रदेशका सबै मन्त्रीहरूको सामूहिक निवास भने हेटौडा सिमेन्ट उद्योगमा हुने भएको छ। यस्तै मुख्य सचिवको निवास क्षेत्रीय वन कार्यालयमा हुने गरी व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो। तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडा भएसँगै प्रदेश सरकारका 7 मन्त्रालयले काम शुरू गरिसकेका छन्।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 cc, 100 cc, 110 cc, 125 cc र 150 cc सम्मका मोटरसाइकलहरूका साथै 110 cc को स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्यभरिका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
सप्तरी एक
कञ्चनपुर, महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 1 र 4 पनि प्रदेशसभाको पहिलो बैठक सम्पन्न, मातृभाषामा शपथ ग्रहण तथा पहिचान झल्किने पोशाक लगाउन पाउँदा सांसद दंग, हेटौडा उपमहानगरपालिकाले प्रदेशसभाका सांसदहरूलाई सरकारी कोठाको व्यवस्था गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद 1 थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सशस्त्र द्वन्दका बेला भएका घटनाको छानबिन, द्वन्दमा प्रभावित भएका परिवारबीच मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। यस्तै बैठकले सशस्त्र द्वन्दका क्रममा सरकारी पक्षबाट ज्यान गुमाएका नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद 4 थप्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो।
मुगुको सोरू गाउँपालिका वडा नम्बर 4 र 5 वडा सचिव हस्तबहादुर शाही सामाजिक सुरक्षा भत्ता बापतको 14 लाख रूपियाँ रकम लिएर फरार भएका छन्। वडा नम्बर 4 83 जना र वडा नम्बर 5 130 जनाको साउन यताको भत्ता लिएर वडा सचिव हस्तबहादुर शाही दशैं यता सम्पर्कविहीन भएको सोरू गाउँपालिका वडा नम्बर 5 अध्यक्ष गणेश बहादुर बुढाले जानकारी दिनुभयो।
लोडसेडिङको अन्त्यपछि औद्योगिक क्षमता 9.1% बढेको छ। नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको एक प्रतिवेदनले 2072-73 भन्दा यो आर्थिक वर्षमा 9.1% औद्योगिक क्षमता वृद्धि भएको देखाएको छ। आर्थिक वर्ष 2072-73 औद्योगिक क्षमता 48.2% रहेकोमा आर्थिक वर्ष 2073-74 57.3% पुगेको राष्ट्र ब्याङ्कले जनाएको छ। पछिल्लो एक वर्षमा सबैभन्दा बढी पश्मिना उद्योगले 98.5% औद्योगिक क्षमता उपयोग गरेको छ। यस्तै बियर उद्योगले 82.1%, चाउचाउ उद्योगले 79.1% र प्रशोधित चिया उत्पादन गर्ने उद्योगले 78.6% औद्योगिक क्षमता उपयोग गरेका छन्। पछिल्लो एक वर्षमा बन्द हड़तालमा कमी आएको, पुननिर्माणका कामले गति लिएको तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आएको कारण पनि औद्योगिक क्षमता बढेको राष्ट्र ब्याङ्कले जनाएको छ।
नेपाल टेलिकमले यो आर्थिक वर्षमा 15.37 अर्ब रूपियाँ नाफा कमाएको छ। नेपाल टेलिकमको 14 वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले पोहोरको तुलनामा यो वर्ष खुद नाफा 13.42 अंकले बढ़ेर 15.37 अर्ब नाफा कमाउन सफल भएको जानकारी दिनुभयो। यस्तै ग्राहक संख्या पनि पोहोरभन्दा 17.23% बढ़ेर 1,85,58,000 पुगेको नेपाल टेलिकमले जनाएको छ। यस्तै डाटा चलाउने ग्राहक पनि पोहोरको भन्दा 10.77 अंकले बढ़ेर 89,35,000 पुगेको टेलिकमको दावी छ। अहिले काठमाडौँ र पोखरामा शुरू गरिएको 4G सेवा 5,00,000 ग्राहकले प्रयोग गरिरहेको र छिट्टै नै पूर्वाञ्चल र मध्यमाञ्चलका अरू शहरमा पनि सेवा विस्तार गरिने प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिनुभयो। यस्तै देशैभरि उच्च गतिको डाटा सेवा विस्तार गर्न मध्यपहाड़ी राजमार्ग अन्तर्गत पाँचथरको चियो भन्ज्याङदेखि धादिङ र गोर्खाको सीमा आरूघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम तीव्र गतिमा भइरहेको पनि टेलिकमले जनाएको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले कुरा गर्दा गर्दै पैसा सकिए पनि प्रिपेड ग्राहकको फोन नकाटिने गरी नमस्ते क्रेडिट सेवा शुरू गर्ने भएको छ। यस्तै एडीएसएल इन्टरनेटको गति 5 MBPS पुर्याउने तथा रिचार्जमा बोनस दिने पनि टेलिकमले जनाएको छ।
नेपाल रेड क्रस सोसाइटीले बाढ़ी प्रभावित 8 जिल्लामा पुनर्लाभ कार्यक्रम शुरू गर्ने भएको छ। गएको साउनको बाढ़ीबाट प्रभावित सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, उदयपुर र बर्दिया जिल्लामा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा 7,000 घरधुरीलाई विभिन्न राहत प्याकेज समावेश गरेर पुनर्लाभ कार्यक्रम शुरू गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। कार्यक्रममा आपतकालीन आवासीय व्यवस्थापनको लागि सामूहिक आवास स्थलको व्यवस्था, अग्लो स्थानमा ट्युबवेलको निर्माण, पानीको गुणस्तर परीक्षण, ट्युबवेलको नियमित मरमत सम्भारको लागि औजारको व्यवस्था र चेतनामूलक कार्यक्रम समावेश गरिने रेड क्रसले जनाएको छ।
राम्रो ठाउँमा सरुवा गरिदिने भन्दै कैदीहरूबाट घुस लिने सप्तरीका जेलर पक्राउ परेका छन्। जिल्ला कारागार सप्तरीका जेलर नायब सुब्बा कृष्ण बहादुर दाहाललाई राम्रो ठाउँमा सरुवा गरिदिने भन्दै कारागारका कैदीबाट उठाएको 40,000 घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास र इटहरीको टोलीले दाहाललाई घुस रकमसहित पक्राउ गरेर अनुसन्धान थालेको अख्तियारले जनाएको छ।
यस्तै अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने र भारतीय सेनामा जागिर लगाइदिने भन्दै 1,50,00,000 रुपियाँ भन्दा धेरै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आफू अमेरिकी सेना भएको र 3 नागरिकता बनाएर ठग्ने सिन्धुपाल्चोक हेलम्बुका सुलभ छेत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँको गोङ्गोगुबाट पक्राउ गरेको हो। उनले आफूलाई नरेन्द्र बहादुर पण्डित र मनिष बस्नेत बनाउँदै धेरैजनालाई ठगेको प्रहरीले जनाएको छ। सुलभ विरूद्ध काठमाडौँ जिल्ला अदालतमा 4,50,00,000 भन्दा धेरै ठगेको मुद्दा परेको छ भने उनले आफू मनिष बस्नेत हुँ भनेर अदालती विवाह गरेको पनि खुलेको छ। सुलभ छेत्री विरूद्ध उजुरी बढ्ने क्रममा रहेको पनि प्रहरीले जनाएको छ।
जग्गाधनी मुआब्जा लिन आएपछि पर्साकको सिमरामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ। आयोजनाले एक वर्ष अगाडि विमानस्थलको 4 छुट्याउन वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि मुआब्जा लिन नमानेकाहरू पनि मुआब्जा लिन थालेको आयोजनाका व्यवस्थापक रामहरि महर्जनले जानकारी दिनुभयो। कोल्हवी नगरपालिका अन्तर्गत पर्ने काठ गाउँका 10 र ककडीका 100 जग्गा विमानस्थलभित्र पर्ने भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियू, सिसियू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
चौबिसै घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
माछा पुछ्रो स्कुल, कुसुन्ती, ललितपुर। द स्कुल फर चेन्ज मेकर्स नाउ ओपन इट्स किन्डर गार्डन, वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884। माछा पुछ्रो स्कुल, कुसुन्ती, ललितपुर। फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ओखलडुङ्गामा 3 वर्ष अघि हत्या गरी गाडिएको व्यक्तिको शव उत्खनन गरेर अभियुक्त विरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चढाएको छ। 2071 वैशाख 10 गते कुटपिटपछि ज्यान गुमाएका चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 8 मामखाका खिरमान भनिने सुरधन राईको शव 3 वर्षपछि उत्खनन गरिएको र हत्यामा संलग्न गौधन राईलाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। विशेषज्ञ सहितको टोलीले हत्या गरी गाडिएको शव उत्खनन गरेर डीएनए परीक्षण गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको हो।
बैतडीका 10 स्थानीय तह मध्ये 6 वटा स्थानीय तहका केन्द्रमा विद्युत सेवा नपुग्दा सेवा प्रवाहमा समस्या भएको छ। विद्युतको अभावमा स्थानीय तहहरूले प्रभावकारी रूपमा सेवा प्रदान गर्न नसकेको स्थानीय तहका पदाधिकारीहरूले बताएका छन्। जिल्लाका सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, जिलासैनी गाउँपालिकामा विद्युत पुगेको छैन।
महोत्तरीको गौशाला नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले प्रति महिना 1,000 रूपियाँ तलब पाउने भएका छन्। अब गौशाला नगरपालिकामा कार्यरत 63 जना महिला स्वयंसेविकालाई प्रति महिना 1,000 रूपियाँ तलब दिने नगर प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो।
ट्रेकिङका लागि रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुगेका 1 पथ प्रदर्शक खोलामा खसेर बेपत्ता भएका छन्। जापानी नागरिक लिएर लाङटाङ पुगेका संखुवासभाका पासाङ छेन्दी शेर्पा फर्कने क्रममा पुलबाट खसेर बेपत्ता हुनुभएको हो। हिजो बिहान 11 बजेतिर पुलबाट खसेर पासाङ छेन्दी बेपत्ता भएको र खोजी चलिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
गुल्मीको रिडी बगरको बालुवामा युवाहरूले तरकारी खेती शुरू गरेका छन्। माघे संक्रान्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका बाँस र जस्ता पाता सदुपयोग गरेर रूरू गाउँपालिका वडा नम्बर 1 का 14 जना युवा र केही पाका व्यक्तिहरू मिलेर 8 रोपनी भन्दा बढी क्षेत्रफल बगरमा तिते करेला खेती शुरू गरेका छन्। 14 जनाले जनै 5,000 का दरले रकम संकलन गरेर शुरू गरिएको खेतीबाट 3.5 महिनामा 8 मेट्रिक टन तिते करेला उत्पादन गरेर बजारमा पुर्याउने लक्ष्य लिइएको उजिर खानले बताउनुभयो।
मेरो पनि भन्नु छ।
प्रदेश नम्बर 1 को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्य मध्ये कसले बाजी मार्ला शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर रामकुमार विवश लुआगुनले लेख्नु भएको छ। यहाँ बाजी कसले मार्ला भन्दा पनि कसले चाहिँ प्रदेशलाई देशकै नमूना बनाउँछ भन्ने कुरा ठूलो हो, त्यसैले त्यस्तै व्यक्ति प्रदेश प्रमुख हुनुपर्छ।
गणेश प्रसाद हुजदारको विचारमा प्रदेश समृद्ध भए देश समृद्ध हुन्छ र देश समृद्ध भए राजधानी समृद्ध हुन्छ। त्यसैले प्रदेश देश र राजधानी बनाउने सवालमा नेताहरू इमान्दार हुनुपर्छ। अब भाषण गरेर नागरिकलाई छक्याउने काम हुँदैन।
युएईमा दूतावासका प्रतिनिधिले नेपालीहरू रहेका जेलको अवलोकन गरेको खबर उज्यालो अनलाइनमा पढेपछि पदम गोदारले लेख्नु भएको छ, त्यहाँ पुगेपछि नेपालीहरू के कारणले जेल परेका रहेछन्, उनीहरूले जेलमै कति समय बिताउनु पर्ने हो अनि उनीहरूलाई छुटाउन कम्पनीले के पहल गरेको छ भन्ने कुरा बुझेर उनीहरूका आफन्तसम्म त्यो कुरा पुर्याउन सकियो भने मात्रै अवलोकन गरेको महत्व हुन्छ।
अनि नूतन गेवालीले फेसबुकमा लेख्नु भएको छ, म गर्वका साथ भन्न सक्छु किनकि विश्व मानचित्रमा फेरि एउटा इतिहास कोरिएको छ हाम्रो। संसारमा सबैभन्दा बढ़ी रेमिट्यान्स आर्जन गर्ने देशका नागरिक भनेर उहाँले कवितात्मक शैलीमा लेख्नु भएको छ, हाम्रो भविष्य मार्क्सिटमा होइन, हाम्रो भविष्य सुटकेसमा छ, हाम्रो भविष्य यो देशमा छैन, हाम्रो भविष्य खाड़ीमा छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौडेल र ऋतु थेबे। अब विदेशका खबर। मालदिव्समा राजनीतिक संकट गहिरिएको छ। त्यहाँको सरकार र सर्वोच्च अदालत बीच विवाद बढेसँगै राजनीतिक संकट गहिरिएको हो। मालदिव सरकारले सर्वोच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न सेना र प्रहरीलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आदेश पालना नभएपछि राष्ट्रपति अब्दुल्लाह यमीनलाई महाअभियोग लगाउन वा पक्राउ गर्ने आदेश दिन सक्ने संकेत गरेपछि सरकारले अदालतको आदेश पालना नगर्न भनेको हो। अदालतको फैसलाको कार्यान्वयन गर्दा मालदिव्सका पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदीबलाई रिहा गर्नुपर्ने हुन्छ, तर मालदिव्सको वर्तमान सरकार उनीहरूलाई रिहा गर्ने पक्षमा छैन। सर्वोच्च अदालतले भने अदालतको आदेश नमानेको भन्दै सरकारको कदमप्रति आलोचना गर्दै आएको छ।
सामसुङका उपप्रमुख ली याङ योङ जेल मुक्त भएका छन्। दक्षिण कोरियाको पुनरावेदन अदालतले योङमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेलमुक्त गराएको हो। दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लीले 5 वर्षका लागि जेल सजाय पाएका थिए। पुनरावेदन अदालतले अदालतको निर्णय विरूद्ध पुनः त्यहाँको सर्वोच्च अदालतमा मुद्दा दायर हुन सक्ने बीबीसीले जनाएको छ। गएको वर्ष दक्षिण अफ्रिकाको तल्लो अदालतले योङले पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको ठहर गर्दै 5 वर्षको जेल सजाय सुनाएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल पुलिस क्लब धरानमा चलिरहेको 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको तेस्रो क्वार्टर फाइनलमा झापाको काकरबिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई 2-0 हराउँदै पुलिस सेमी फाइनलमा पुगेको हो। पुलिसका लागि विकास ठुलुङ र सुमन लामाले गोल गरे। यसअघि हिजो आयोजक धरानलाई हराउँदै भारतको दुर्गापुर स्टील क्लब सेमी फाइनलमा पुगेको थियो।
कपिलवस्तुको लुम्बिनीमा फागुन 17 गते फागु पूर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ। बुद्ध भूमिको प्रचार गर्नको लागि म्याराथनमा फुल म्याराथन र हाफ म्याराथनको आयोजना गरिएको आयोजकले जनाएको छ। फुल म्याराथनको विजेताले 1,00,000 रूपियाँ पाउनेछ भने हाफ म्याराथनको विजेताले 50,000 रूपियाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा 200 धावकको सहभागिता रहने अनुमान गरिएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 1 र 4 पनि प्रदेश सभाको पहिलो बैठक सम्पन्न। मातृभाषामा शपथ ग्रहण र पहिचान झल्कने पोशाक लगाउन पाउँदा सांसदहरू दङ्ग।
हेटौँडा उपमहानगरपालिकाले प्रदेश सभाका सांसदहरूलाई सरकारी कोठाको व्यवस्था गर्ने, सरकारी उद्योगका खाली भवन र अन्य सरकारी भवन उपयोग गरिने।
लोड सेडिङ अन्त्यले औद्योगिक क्षमता 9% बढ्यो। नेपाल टेलिकमले यो आर्थिक वर्षमा 15,37,00,000,000 रूपियाँ नाफा कमायो।
मालदिव्समा सरकार र सर्वोच्च अदालत बीच विवाद बढ्यो। अदालतको आदेश पालना नगर्न सेना र प्रहरीलाई सरकारको निर्देशन।
र नेपाल पुलिस क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र सशिन्द्र गौतमसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।